मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये जो उन लाभे की बाजारे सचार जीवन होने ने हूँ स्वगाम जाना लाई स्वगाम जाना लाई स्वगाम जाना लाई।
नमस्कार, कार्यक्रम मुक्तिको मार्गमा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम अन्तर्गत हामी पवित्र शास्त्र बाइबलको क्रमबद्ध रूपले अध्ययन गर्दछौँ। हाम्रो उद्देश्य यो हो, तपाईँहरू परमेश्वरको वचनको रहस्य अझै धेरै गरेर जान्नुहोस् र यसलाई आफ्नो व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिक जीवनमा बढ्न सक्नुहोस्। त सुन्नुहोस्, तपाईँहरूको लागि प्रस्तुत छ यो वचन अध्ययन।
प्रिय मित्र, आज पनि तपाईँ सबैलाई तपाईँको आफ्नै प्रिय यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। प्रिय मित्रहरू, तपाईँहरूको हालखबर कस्तो छ? आशा गर्दछु तपाईँ सबै नै उही दयालु प्रभुको अनुग्रहमा आराममै जीवन बिताइरहनु भएको छ। यही नै हाम्रो तपाईँहरूप्रतिको प्रार्थना छ। अनि मित्र, वचन अध्ययनको क्रममा आज हामी मर्कुश 14 अध्यायबाट देख्न गइरहेका छौँ र आज हामी खालि मर्कुश 14 अध्यायको 1-25 देख्नेछौँ। 14 अध्यायको 1-25। अमित्र, अहिले हामी मर्कुश रचित सुसमाचारको सबभन्दा लामो अध्यायमा आएका छौँ, जुनको 72 पदहरू छन्। अहिले हामी निश्चय नै क्रियाको अध्यायमा छौँ, तर पनि येशु कति पनि क्रिया गर्ने जनको रूपमा देख्दैनौँ। अब देखिए उहाँ अरूहरूद्वारा चलाइँदछ, दुवै आफन्तहरू र शत्रुहरूद्वारा। उहाँलाई सुम्पिने समय आइसकेको छ। उहाँको संसारिक सेविकाइ अगमवाणीको परिपूर्णता अन्त भएको छ। यसैया 53 अध्यायको 7 पदमा भनिएको छ, उहाँलाई मारिन लगिएको थुमा जस्तो ल्याइएको छ, उहाँ आफैलाई मानिसहरूको हातमा सुम्पिदिइरहनु भएको छ। मरियमले उहाँलाई तेल सुगन्धित तेल घसिदिन्छन्, यहुदाले उहाँलाई धोका दिन्छ र पत्रुसले उहाँलाई इन्कार गर्छ र महासभाले उहाँलाई गिरफ्तार गर्दछ। उहाँ आफैलाई पिताको इच्छामा सुम्पिदिनुहुन्छ। जब हामी क्रुसको छायामा आउँदछौँ, श्रद्धा देखाउने हृदयले महसुस गर्नेछन् कि हामी पवित्र भूमिमा छौँ, यसको त्यति गहिराई छ जुनको गहिराईमा हामी पुगेका छैनौँ, र यसको त्यति धेरै उचाइ छ जुनको नापिएको छैन। यस क्षणको क्रिया उहाँको आत्माको घोर व्यथा र तीव्र पीडाको समावेश गर्दछ। उहाँको घडी आइपुगेको छ। के तपाईँले याद गर्नुभएको छ कि कनानको विवाहमा उहाँले आफ्नी आमालाई भन्नुभयो, मेरो समय अहिले आएको छैन, तर अहिले त्यो समय आइसकेको छ। यस अध्यायमा हरेकले यो देख्दछ कि नर्क र स्वर्गीयको अनौठो तर्क वितर्क छ। ज्योति र अन्धकार उही एउटै दिशामा सँगै गइरहेको छ। धार्मिकता र पाप परमेश्वर कहाँ र क्रुस कहाँ गइरहेको छ, र शैतानले निर्णय गरेको छ कि उहाँ क्रुसीकरण हुनेछ। अनि आज हरेक व्यक्तिले पनि यो कुन निर्णय बनाउने हो त्यसको तय गर्न सक्छन्। यो अध्यायको मेरो रूपरेखा यस प्रकारको छ। पद 1-2 मुख्य पुजारी र शास्त्रीहरूले येशूलाई मार्न गुप्त योजना गर्छन्। पद 3-9 पदमा बेथानीको मरियमले बहुमूल्य सुगन्धित तेल येशूको शिरमा खन्याउँछिन्। अनि पद 10-11 यहुदाले येशूलाई धोका दिन योजना बनाउँछ। येशूले आखिरी निस्तारको लागि र पहिलो प्रभुभोजको लागि तयारी गर्नुहुन्छ। त्यो चाहिँ बाह्र पददेखि लिएर 25 पदमा देख्छौँ। अनि पद 26 31 पदमा पत्रुसले आफ्नो निष्ठा भक्तिको शपथ खान्छ। अनि पद 32-42 येसु गेतोस मुनिको बगैँचामा प्रार्थना गर्नुहुन्छ। पद 43-52 पदमा येसुलाई गिरफ्तार गरिँदछ। अनि पद 53-65 येसुलाई महासभाको अगाडि छानबिनको लागि लगिँदछ। अनि पद 66-72 पत्रुसले यो कुरामा विरोध गर्दछ कि तिनले येसुलाई जान्दैनन्। यी भए यस 14 रूपरेखा। अब आउनुहोस् मर्कुस 14 पद 1-2 हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, अब 2 निस्तार र अख्मिरी रोटीको चाड थियो। मुख्य पुजारीहरू र शास्त्रीहरू उहाँलाई कसरी छलसित पक्रेर मारौं भन्ने खोजीमा थिए, किनभने तिनीहरूले भनेका थिए चाडको बेलामा त होइन, नत्र त मानिसहरूमा हलचल हुनेछ। निस्तार चाड पहिलो महिनाको 14 दिनमा मनाइन्दथ्यो, जुन चाहिँ यहुदी महिना निशान थियो, र यो निशान महिना चाहिँ अप्रिल महिनामा पर्दछ। लेबी 23:5 पदमा भनिएको छ, पहिलो महिनाको 14 दिनको साँझमा परमप्रभुको निस्तार मनाऊ, अनि त्यसपछि अख्मिरे रोटीको चाड चाहिँ त्यही महिनाको 15 दिनमा मनाइँदथ्यो, र यो तत्पश्चात लगातार 7 हुँदथ्यो। लेबी 23:6 पदमा भनिएको छ, त्यसै महिनाको 15 दिनमा परमप्रभुको निम्ति अख्मिरे रोटी खानु। म सोच्दछु यी धार्मिक शासकहरूको योजना चाहिँ निस्तार पर्वको वा निस्तार चाडको अन्तमा भिडहरू यरुसलेम छोडेर आफ्नो स्थानमा लागिसकेपछि येसुलाई मार्ने षड्यन्त्र थियो। तिनीहरूले निर्णय गरे कि चाडको बेलामा तिनीहरू यो गर्ने छैनन्। यसको मतलब निस्तार चाडको अवधिभित्रभरि, जुन अख्मिरे रोटीको चाड हो र यो चाड निरन्तर 7 मनाइँदछ, त्यस अवधिसम्म उहाँलाई नछुने मतो गरे। देख्नुभयो, 7 अन्तमा मानिसहरू यरुसलेमबाट आफ्नो स्थानतिर लाग्न आरम्भ गरेपछि तिनीहरू उहाँ कहाँ गएर उहाँमाथि हात बढाउने थिए। चाडको अवधिमा उहाँलाई छुन नचाहेको कारण चाहिँ तिनीहरू होहल्ला र हङ्गामादेखि डराए। भिडहरू यरुसलेममा चाडको लागि थिए र मानिसहरूले येसुलाई धेरै आदर र मान दिन्थे। आम मानिसहरूले उहाँको वचनलाई र शिक्षालाई खुसीसाथ सुन्थे। उहाँले तिनीहरूलाई खुवाउनुहुन्थ्यो र खुवाउनुभयो र बिरामीहरूको निको पारिदिनुभयो। यसरी हामी देख्छौँ कि धार्मिक अगुवाहरू उहाँलाई मार्ने षड्यन्त्र बनाइसकेका छैन। यहाँ पद 3 भनिएको छ, उहाँ बेथानीमा सिमोन कोरीको घरमा खान बस्नुहुँदा एउटी आइमै विशुद्ध जटामसीको बहुमूल्य मलम र सिंहमर्मरको भुडुल्कोमा लिएर आए र त्यो भुडुल्को फोरेर उहाँको शिरमा खन्याए। यहाँ यो प्यारो कुरा देख्दछौँ, युहान रचित सुसमाचारले यस घटनालाई निस्तार चाडभन्दा 6 पहिले भएको राख्दछन्। तब मती र मर्कुसले यस घटनालाई निस्तार चाडको ठिक अगाडि राखेर गल्ती गरे त? अहँ, होइन। हामीले यो कुराको याद गर्न आवश्यक छ कि न त मतीले न मर्कुसले कालक्रमिक श्रेणी दिनलाई प्रयत्न गरिरहेका छन्। तिनीहरूको प्रत्यक्ष उद्देश्य चाहिँ यो प्यारो घटनालाई यहुदाको खराब कामको ठिक अगाडि राख्न हो। तिनीहरू परस्पर विपरीत कुराहरू र अन्धकार र ज्योतिको लडाईँको वर्णन गरिरहेका छैनन्। त्यसकारण तिनीहरूलाई यसरी सँगसँगै ल्याइएको छ। मती र मर्कुस ख्रिस्टको कालक्रमिक जीवनी दिन प्रयत्न गर्दैनन्। दुवै मित्र र शत्रुहरू क्रुसतिर बढिरहेका छन्, तर भिन्न भिन्नै बाटोद्वारा, अलग अलगै माध्यमद्वारा। बेथानीको मरियम प्रेम र ज्योतिको बाटोमा आइरहेकी छिन्, यहुदा खराब र नराम्रो उद्देश्य लिएर चालिरहेको छ। उही समयमा यही युहन्नाले हामीलाई भन्छ कि यो स्त्री मार्था र लाजरसको दिदी मरियम थिइन्। पद 4-5 भनिएको छ, तर कोही कोहीले रिस गरेर आपसमा भन्न लागे, यो मलमको नोक्सानी किन भएको हो? किनकि यो मलम 300 दिनार भन्दा बढीमा बिक्री गरेर गरिबहरूलाई दिन सकिन्थ्यो, औ तिनीहरू त्यससँग रिसले चुर भए। युहन्नाले हामीलाई आफ्नो विवरणमा यो पनि भन्छन् कि यहुदा नै एक व्यक्ति थिए जसले यस स्त्रीमा त्रुटि वा दोष पाए र अरूहरूलाई आफ्नो रायमा सहमत हुनलाई प्रेरित गरे। यहाँ आत्मिक धार्मिक राय चाहिँ यो थियो कि यो खर्च परोपकारी काममा लगाउन सकिन्छ। वास्तवमा यहुदाले यसलाई आफ्नो स्वार्थको निम्ति अपनाउन चाहन्थ्यो। यो कुरा गर्न निराशजनक छ कि कहिलेकाहीँ हामी आज क्रिस्टियन काममा उही कालका कुराहरू पाउँछौँ। यदि तिनीहरूले यहुदालाई पैसा दिएको भए त्यो पैसा कहाँ जाने थियो भनी सोच्नुहुन्छ। त्यो कुनै पनि परोपकारको काममा, धर्मकर्मको काममा जाँदैन थियो, त्यो उसको पोकेटमा जान्थ्यो, उसको गोजीमा जान्थ्यो। पद 6-7 भनिएको छ, तर येशूले भन्नुभयो, भइगयो नि, त्यसले किन दुःख दिइरहेछौ? त्यसले ममाथि असलाह गरेकी छे, किनभने गरिबहरू त तिमीहरूसँग सधैँ हुन्छन् र मन लागेको बखतमा तिमीहरूले तिनीहरूको भलाइ गर्न सक्छौ, तर म त सधैँ तिमीहरूका साथमा हुन्न। अमित्र, यदि तिनीहरू इमान्दारी भए गरिबहरूलाई सहायता गर्ने त्यहाँ थुप्रै अवसरहरू हुँदथे र तिनीहरू त्यस अवसरहरूमा आफैलाई सधैँ उपलब्ध गराउन सक्थे। दिन र गरिबको उपस्थित यो युगको एक विशेषता हो। मित्र, जबसम्म येशू आउनुहुने छैन यस संसारमा, तबसम्म संसारबाट दरिद्रताको निर्मूल हुने छैन। आगे पद 8-9 भनिएको छ, त्यसले जे गर्न सक्थे त्यही गरेकी छ। त्यसले मेरो शरीरलाई गाड्नको निम्ति अघिबाटै सुगन्धित मलम घसिदिएकी छ। म तिमीहरूलाई साँच्चै भन्दछु, सारा संसारमा जहाँ जहाँ यो सुसमाचार प्रचार गरिएला, त्यसले जे गरेको छ त्यहाँ त्यसको सम्झनाको लागि त्यो भनिने छ। त्यसले जे गर्न सक्थे त्यही गरेकी छ। अनि यो कुरा परमेश्वरले कुनै मानिसलाई गर्न कहिले पनि सोध्नु भएको छैन। तर यहाँ महत्त्वपूर्ण कुरा ध्यान दिनुपर्ने कुरा के छ भने, मरियमसँग आत्मिक ज्ञान थियो, आत्मिक समझ थियो, जुन यस विशेष समयमा चेलाहरूको जीवनमा कमी देखिन्थ्यो र निराशजनक कुरा हो। तिनले उहाँको शरीरको दफनको लागि त्यो तेल घसिन्। यसलाई सोच्नुहोस् त, यो बिचारी कमजोर स्त्री त्यस घटनाको छेउमा किनारमा उभी जुन क्रुसतिर डोर्याइरहेको थियो र तिनले आत्मिक वास्तविकताको जानेकी थिइन् र त्यही काम गरिन्। कुनै पनि चेलाहरूले यो कुराको बुझेका थिएनन्, तर तिनले बुझेका थिइन्। त्यस दिनमा तिनले फुटाएको जटामसीको बहुमूल्य मलम सिङ्गमरमरको 7 शताब्दीदेखि पवित्र आत्माद्वारा हाम्रा दिनसम्म बोकेको छ। यसले अझै पनि यस वर्तमान घडीमा यसको मधुरताले हाम्रा हृदयहरूलाई भरिदिन्छ। यहाँ उहाँको दुःख र यातनाको छायाको त्यहाँ एकजना थिए जसले बुझेका थिए। यो पढ्नलाई अति नै सजिलो छ र यो हाम्रो निम्ति अर्थविहीन हुन पनि सक्छ। के हामी मध्ये कोहीले हाम्रा सिङ्गमरमरको भुडुलको येशूको निम्ति फोडेका छौँ ताकि हाम्रा जीवनहरूबाट सुगन्ध आएर अरूहरूको निम्ति आशिषको कारण बनेको होस्? अहिले यो कुराको ध्यान दिउँ कि यस प्यारो घटनाको दृश्यको ठिक अर्को पंक्तिमा यहुदाले हाम्रा प्रभुलाई धोका दिने योजनाको देख्छौँ। पद 10-11 भनिएको छ, 12 एकजना यहुदा इस्करियोती चाहिँ उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई मुख्य पुजारीहरू कहाँ गयो। तिनीहरू पनि यो सुनेर खुसी भए र त्यसलाई पैसा दिने कबुल गरे। अब उहाँलाई कसरी पक्राउँ भनी त्यसले अनुकूल मौका खोज्न लाग्यो। यहाँ हामी यहुदालाई उसको अन्धकारको काममा देख्छौँ। यो व्यक्ति अहिले येशूलाई मार्नलाई गुप्त योजना बनाइरहेका छन्। गुप्त योजना चाहिँ येशूलाई धोका दिने उचित सुविधाको समयको लागि पर्खनु थियो। तर तपाईँ देख्नुहुन्छ त्यस यहुदालाई प्रभुले सिधै तिनको योजनालाई अगाडि बढाउनलाई भन्नुभयो। योहन्ना 13 अध्यायको 27 पदमा प्रभुले यहुदालाई भन्नुभयो, तिमी जे गर्छौ चाँडै गरिहाल। त्यसकारण यहुदा चाँडो चाँडो गरेर फरिसीहरू कहाँ गई भने, तपाईँहरूले त्यसलाई अहिले पक्रन उचित छ किनभने हाम्रो गुप्त योजना पत्ता लगाइसकिएको छ। उसले मलाई चाँडै गर भनेर भने जुन काम गर्न योजना गरेथे, उसले सहरलाई छोड्ने छन् र त्यसकारण तिनीहरूले तुरुन्तै सिपाहीहरू लिएर उहाँलाई गिरफ्तार गर्न गए। मर्कुसको पुस्तकमा जाँदाखेरि अर्को उल्लेख भएको कुरा चाहिँ हाम्रा प्रभु निस्तार चाडको लागि तयारी गरिरहनु भएको छ। पद 12 भनिएको छ, अख्मिरी रोटीको चाडको पहिलो दिनमा जब निस्तार चाडको बलिदान हुन्थ्यो, उहाँका चेलाहरूले उहाँलाई भने, कहाँ गएर तपाईँले खानाको निम्ति हामी निस्तार चाडको भोजन तयार गरौँ भन्ने तपाईँको इच्छा छ। निस्तार चाड अख्मिरे रोटीसँग खानु पर्दथ्यो। त्यसपछि प्रस्थान 12 अध्यायको 14 पददेखि 20 पद अनुसार निरन्तर 7 दिन अख्मिरे रोटी खानु पर्दथ्यो। अहिले चेलाहरू यहाँ मसाको व्यवस्थाको अक्षरको पछ्याउने काममा अति सावधान थिए। तिनीहरू जान्न चाहन्थे कि कहाँ तिनीहरू निस्तार चाड खानेछन्। तिनीहरू यसको ठिक गर्न गइरहेका थिए। केही घण्टामा येशूले निस्तार चाडमै अर्थको पूरा गर्नुहुने थियो। आगे पद 13 र 14 भनिएको छ, 13 र 14, अनि उहाँले आफ्ना चेलाहरूमध्ये 2 यसो भनेर पठाउनु भयो, सहरमा जाऊ र तिमीहरूले गाग्रोमा पानी लिएर जाने एउटा मानिसलाई भेटाउनेछौ, त्यसको पछि लाग औ त्यो जहाँ पस्ला त्यस घरको मालिकलाई भन, गुरुज्यू भन्नुहुन्छ मेरो पाहुना कोठा कहाँ छ जहाँ म आफ्ना चेलाहरूसित निस्तार चाड खाऊ। अहिले फेरि म सोच्दछु यसले हाम्रा प्रभुको मानवीय पक्षको प्रकट गर्दछ र यसले उही समयमा यस तथ्यको पनि प्रकट गर्दछ कि त्यस समयमा उहाँलाई प्रेम गर्नेहरू थुप्रै थिए र उहाँको निम्ति निस्तार चाडको तयार गरिरहेका थिए। साथै यसले यो तथ्यको पनि प्रकट गर्दछ कि हाम्रा प्रभु सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। यो स्पष्ट छ कि त्यस घरको मालिकको नाम दिएको छैन, तर तिनी एक उहाँका अनुसरण गर्ने निश्चय नै व्यक्ति थिए। त्यहाँ कुनै शङ्का गर्ने कारण छैन। येशूको निम्ति पहिले नै पाहुना कोठाको व्यवस्था गरिदिएको थियो भन्ने कुरामा म एक यो विचारधारा लिने व्यक्ति हुँ कि उहाँको 3 सेविकै अवधिमा कहिले कहीँ यो व्यक्ति येशू कहाँ आउँदथे र उसले यो कोठा उहाँलाई बस्न दिँदथे। मलाई लाग्छ उहाँले येशूलाई भन्नुभयो, अब जब तपाईँ येरुसलेममा निस्तार चाडको लागि आउनुहुनेछ, मैले यो कोठा तपाईँको लागि राखेको छु र यो खाली तपाईँको लागि तयार गरिनेछ। मित्र, म भन्छु यो अति महान सेवा हो जुन त्यस व्यक्तिले गरेथे। त्यहाँ थुप्रै कुराहरू छन् जुन हामी प्रभुको निम्ति गर्न सक्छौँ र यही नै यस व्यक्तिले गरे। पद 15 र 16 भनिएको छ, औ तिनी आफैले तिमीहरूलाई चाहिने कुराहरूले युक्त भई तयार पारेको एउटा माथिल्लो तलाको कोठा देखाउनेछन् र त्यही तिमीहरूले हाम्रा निम्ति तयार गर। तब ती चेलाहरू गइहाले र सहरमा आए, औ उहाँले तिनीहरूलाई भन्नुभए जस्तै भेटाए र तिनीहरूले निस्तार चाडको भोजन तयार गरे। यो कुराको ध्यान दिउँ कि येशूले निस्तार चाड अर्काको घरको कोठामा मनाउनु भयो। यो प्रत्यक्ष छ कि कोठा उहाँको निम्ति तयार बनाइराखिएको थियो। त्यसकारण म सोच्दछु कि यसको सम्बन्धमा त्यहाँ अगाडि नै कुराकानी भइसकेको थियो। मलाई लाग्दैन कि घरको धनी यस अवस्थामा चेलाहरूको खुट्टा धुन नभएकोमा वा उपस्थित नभएकोमा दोष लगाउन सकिन्छ। यो गोप्य निस्तार चाड थियो। प्रभुले मर्कुस 11 अध्यायको 14 पदमा भन्नुभयो, म आफ्नो चेलाहरूसँग निस्तार चाड खानेछु। यो गोप्य व्यक्तिगत थियो र घरको मालिकले हस्तक्षेप गरेन। अनि यी सब कुराको लागि पहिले नै बन्दोबस्तसहित कुराकानी भइसकेको थियो। पद 17 भनिएको छ, साँच हुँदा उहाँ 12 जनासँग आउनुभयो। यो कुराको ध्यान दिउँ कि उहाँ बेलुका आउनुभयो। निष्ठा चाड घाम अस्ताएपछि आरम्भ हुन्छ, अनि म सोच्दछु उहाँ साँझ भएपछि अन्धारोमा आउनुभयो। जबसम्म उहाँ तयारी हुनुहुन्न, उहाँ तिनीहरूलाई आफ्नो हात बढाउन दिनुहुन्न, तर उही समयमा उहाँले आफैलाई तिनीहरूको हातहरूमा सुम्पिदिनुहुनेछ र तिनीहरूले उहाँलाई क्रुसमा टाग्नेछन्। यो तिनीहरूको योजना अनुसार हुने छैन, तर उहाँको आफ्नै योजना अनुसार। यो अद्भुत कुरा हो, यो अति नै सुन्दर प्यारो अवसर हो। उहाँले तिनीहरूसँग अनियमित रूपमा अनौपचारिक तरिकामा निस्तार चाड खानुभयो। हामीले प्रभु भोज आइतबार बिहान औपचारिक रूपमा खाँदछौँ। तपाईँ यो कुरा थाहा पाउनुहुनेछ कि उहाँले तिनीहरूसँग निस्तार चाडको रोटी खानुभयो र अर्कोपल्ट उहाँले तिनीहरूसँग खानुभएको भोजन चाहिँ आफ्नो पुनरुत्थानपछि गालिलको किनारमा बिहानीको खाजा थियो। म सोच्दछु यो समय सङ्गतिको सुन्दर समय थियो। म व्यक्तिगत रूपमा चर्च भोजलाई आलोचना गर्दिनँ, म सोच्दछु कि यसले महान सुन्दर उद्देश्यको सेवा गर्न सक्छ। तर आज हामीसँग भएको चर्चको भोज त्यो उद्देश्यको सेवा गरिरहेको छैन जुन यसले गर्नुपर्ने। ख्रिस्टको व्यक्तिको वरिपरि मानिसहरू भेट हुनु र सङ्गति गर्नु अति नै सुन्दर कुरा हो। यदि उहाँ त्यस केन्द्रमा हुनुहुन्न भने यो व्यर्थको छ। यद्यपि यसलाई हामी सङ्गति भने तापनि हामीले खास विषयवस्तुको गुमाएका छौँ। चर्च भोज ख्रिस्टको व्यक्तिको वरिपरि भेट्ने अवसर हुनुपर्छ। त्यही नै यो निस्तार चाडको उद्देश्य थियो। पद 18 र 19 भनिएको छ, उहाँहरू बसेर खाना लाग्नुहुँदा येशूले भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूमध्ये मसँगै खाने एकजनाले मलाई धोका दिनेछ। तिनीहरू दुखित भएर पालै पालोसँग उहाँलाई के त्यो म हुँ भनेर सोध्न लागे। यहाँ प्रभु येशू आफूलाई धोका दिने मित्र शत्रुको बारेमा भनिरहनु भएको छ, र यस कथनले सबैलाई चकित तुल्यायो र दोषी भावनातिर डोर्यायो, के त्यो म नै हुँ। पद 20 र 21 भनिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, 12 मध्येको एकजना मसँग थालमा रोटी चोप्ने चाहिँ, किनकि मानिसको पुत्र त उसको विषयमा लेखे बमोजिम गइहाल्छ, तर धिक्कार त्यस मानिसलाई जसबाट मानिसको पुत्रलाई धोकाबाजी हुन्छ। त्यस मानिसको जन्मै नभएको भए त त्यसको निम्ति असल हुने थियो। मित्र, यो यहुदा इस्करियोती थिए जसले उहाँलाई धोका दिने निर्णय बनाए। यहुदाको उत्तरदायित्व विशाल थियो, किनकि येशूसँग 3 सालसम्म रहने तिनले अवसर पाएथे। भजनकारले लेखे भजन सङ्ग्रह 41:9 मेरो आफ्नै परम मित्र जसमाथि मैले भरोसा गरेको थिएँ, जसले मेरो रोटी खाए थियो, त्यसले मेरो विरुद्धमा लात उठाएको छ। उहाँले यहुदा इस्करियोतीलाई औल्याउनु भयो, र म सोच्दछु कि यहुदा इस्करियोतीले त्यसै बेला त्यस स्थान छोडे। प्रभु येशूले आफू मर्नुभन्दा केही समय पहिले प्रभु भोजको स्थापन गर्नुभयो। त्यसबेला निस्तारले उहाँको थुमाको रूपमा आगमनको हेर्दथ्यो भने अहिले चाहिँ प्रभु भोजले उहाँको मृत्युतिर हेर्दछ। रोटीले उहाँको शरीरको बताउँछ जुन भाँचियो। यो कुराको याद गर्नुहोस् कि उहाँको शरीरको एउटै हड्डी टुटेन। पद 22-25 भनिएको छ, अनि उहाँहरू खाइरहनु हुँदा उहाँले रोटी लिएर आशीर्वाद दिनुभयो र भाँचेर तिनीहरूलाई दिनुभयो र भन्नुभयो, ल्याऊ, यो मेरो शरीर हो। औ कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, यो करारको मेरो रगत हो जो धेरैको निम्ति बहिन्छ। म तिमीहरूलाई साँच्चै भन्दछु, म फेरि दाको फलबाट त्यस दिनसम्म पिउने छैन जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ पिउँदैन। यहाँ थुप्रै कुराहरू छन् जुन म सोच्दछु कि चाखलाग्दा र महत्त्वपूर्णका छन्। निस्तारको कप निस्तार चाडको अवधिमा वरिपरि धेरैपल्ट गयो। त्यस समयमा तिनीहरूले एक महान लामो भजन गाए। यो स्पष्ट छ कि यो सातपल्ट वरिपरि गयो, तर उहाँले पिउनु भएन, बरु तिनीहरूसँग प्रभु भोजको स्थापना गर्नुभयो। अहिले प्रभु भोजले आजभन्दा 2000 वर्ष पहिले कलवारी क्रुसमा तपाईँ र मेरो निम्ति उहाँले के गर्नुभयो त्यसतिर हेर्दछ। निस्तारले उहाँको आगमनको हेर्दथ्यो, तर निस्तार ख्रिस्टको 1000 वर्षीय राज्यमा पुनः स्थापित हुनेछ, जुन हामी एजिकेलको अगमबाणीमा पढ्छौँ। अनि यसको लागि कारण चाहिँ म सोच्दछु, यो 1000 वर्षीय युग अवधिमा उहाँको आगमनको सम्झना हुनेछ। जब यो पहिलोपल्ट स्थापन गरियो, यसले उहाँको आगमनतिर हेर्दथ्यो। मित्र, बाँकी पदहरू हामी अर्को दिनमा देख्छौँ। तबसम्मलाई बिदा चाहन्छु। प्रभु तपाईँ सबैलाई आशिष दिउन्।
श्रोता, तपाईँको पत्र नै हाम्रो निम्ति उत्साहको कारण बन्दछ। यदि तपाईँहरू कुनै निराशा अथवा चिन्तामा परिरहनु भएको छ भने त्यतिकै नबस्नुहोस्। आज नै हामीलाई यस ठेगानामा पत्र वा इमेलद्वारा हामीसँग सम्पर्क गर्नुहोस्। हामी तपाईँको निम्ति प्रार्थना गरिदिनेछौँ।
हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपन्देही, लुम्बिनी, नेपाल।
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जीपीओ बक्स नम्बर 87, सिलगढी 734401। कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जीपीओ बक्स नम्बर 87, सिलगढी 734401। हाम्रो इमेल ठेगाना nepalittv@radiovv.org, nepalittv@radiovv.org। प्रभुले तपाईँहरूलाई आशिष दिउन्।